اور تسبیح اور تقدیس میں تھوڑا سا ہی فرق ہے. تسبیح جو ہے وہ میں نے جیسے آپ کو ابھی بتایا کہ اس کے اندر بہت تیزی سے کوئی کام کرنے کا معنی پایا جاتا ہے, تیزی سے حرکت کرنے کا معنی پایا جاتا ہے. تو یہ کیا کرتے ہیں فرشتے جو ہوتے ہیں, یہ بہت تیزی سے اللہ تعالیٰ کے تمام احکامات کو امپلیمنٹ کرتے ہیں, تیزی سے بھاگتے ہیں اس کے لیے. تو اس میں زیادہ ان کا فرما برداری آ گئی, پریکٹیکلی آ گیا کہ بھئی ان کا تیزی سے دوڑنا اللہ تعالیٰ کے ہر حکم کو بجا لانے کے لیے, اپنے یعنی عمل سے اپنے رویے سے ظاہر کرتے ہیں کہ اللہ کے فرما بردار ہیں, ہم اللہ آپ کی بڑائی کو ایکسیپٹ کرتے ہیں, ہم نے اللہ تعالیٰ آپ کے آگے خود کو جھکا دیا. اور تقدیس میں کیا, اس میں اقرار ہے, کسی کی بڑائی کا اقرار کرنا اور اس کو ہر عیب سے پاک قرار دینا. تو تقدیس بلیف میں ہے یا زبانی اقرار زیادہ اس میں, ٹھیک ہے. تو کہہ رہے ہیں یا اللہ ہم آپ کا ہر حکم مانتے تو ہیں, اور ہم تقدیس کیسے تسبیح کیسے کر رہے ہیں, بھی حمدی کا, آپ کی تعریف کے ساتھ. اور حمد میں میں نے آپ کو دوسرا معنی کیا بتایا تھا, شکر, الحمدللہ میں بتایا تھا نا, تعریف بھی اور شکر بھی. اے اللہ ہم آپ کا شکر بھی ادا کر رہے ہیں ساتھ اس میں کہ ہم آپ کی تسبیح کرتے ہیں, یعنی فرشتے اس بات پہ بھی شکر ادا کرتے ہیں کہ اللہ ہم تیرے حکم بجا لا رہے ہیں, اس کو بھی اپنے لیے آنر سمجھتے ہیں. یہ اللہ تعالیٰ ہمیں یہ موقع ملا کہ ہم آپ کے حکم کی بجاوری کر رہے ہیں, ٹھیک ہے. تو یعنی وہ کہہ رہے ہیں اللہ ہم تو شکر کے ساتھ کر رہے ہیں یہ. اور ان کی تسبیح کیسی ہوتی ہے, یسبحون اللیل والنہار لا یفترون, سورہ انبیاء میں آئے 20 میں ہے کہ وہ رات دن اللہ کی تسبیح کرتے ہیں اور وہ تھکتے نہیں ہیں, کبھی کبھی نہیں تھکتے. اور سورہ تحریم آیت نمبر 6 میں لا یعصون اللہ, اور وہ لا یعصون اللہ, وہ اللہ تعالیٰ کے کبھی نافرمانی نہیں کرتے, ما امرہم, جو بھی ان کو حکم ملے, ویفعلون ما یؤمرون, اور وہ وہی کرتے ہیں جو ان کو حکم دیا جاتا ہے, اس سے ذرا سا بھی ادھر سے ادھر نہیں ہوتے. اتنی فرما بردار مخلوق, وہ کہہ رہے ہیں ہم یا اللہ آپ کی اتنی اچھی ہم تو عبادت کر رہے ہیں, تو اس کو کیا پیدا کرنے کی ضرورت ہے. اب یہ یاد رکھیے گا کہ انہوں نے یہ کوئی نعوذ باللہ کوئی ایسے نہیں کہ اللہ تعالیٰ کے اوپر کوئی بات کرنے کے لیے, نہیں, فرشتے اس چیز سے پاک ہیں. وہ انہوں نے صرف ایک حکمت جاننی چاہیے کہ جیسے ایک انسان ہوتا ہے نا کہ اس کو ایک چیز کا سمجھ نہیں آ رہی اور وہ سمجھنے کی کوشش کر رہا ہے کہ یا اللہ اس میں کیا حکمت ہے, اس طرح سے وہ پوچھ رہے ہیں. اور یہ اس سے ہمیں پتہ چلتا ہے, نحن نسبح بحمدک ونقدس لک, کہ فرشتے جو نا ہر وقت یہ کام کرتے ہیں, ٹھیک ہے, ہر وقت کرتے ہیں. تو اللہ تعالیٰ نے کیا اس کا جواب دیا, قال. اب یہ قال کس کی طرف کس کی بات ہو رہی ہے, اللہ تعالیٰ. اب آپ بریکٹ میں بے شک لکھتے رہیں تاکہ یہ نہ ہو آپ کو پتہ ہی نہ چلے, کیونکہ یہاں پہ بہت سارے قال قالو قال قالو بار بار آئے گا, قلنا, یہ بار بار آئے گا. اب آپ کو کیا پتا چلے گا کون اب یہ بات کہہ رہا ہے. تو اب بریکٹ میں لکھ لیں, اللہ تعالیٰ نے فرمایا انی عالم ما لا تعلمون, اس کو اب آپ انورٹڈ کامنٹس میں کر لیں. کیا اللہ تعالیٰ نے فرمایا, میں زیادہ جانتا ہوں جو تم نہیں جانتے, تمہیں نہیں پتا کہ اس انسان کو میں کیوں پیدا کر رہا ہوں, اس کی حکمت تم نہیں جانتے. اچھا, کچھ تو حکمت آگے انشاءاللہ وہ تعالیٰ آپ کو پتا چلی جائے گی اگلی آیات میں. اور آپ کیا سوچتے ہیں, فرشتے تو تھے ہی تسبیح کرنے کے لیے, تقدیس کرنے کے لیے, پھر انسان کی کیا ضرورت تھی, کیا ضرورت تھی ایسے یہ وہ فساد کرے گا یہاں پہ, یہ کرے گا, خون بہائے گا. آپ کا کیا خیال ہے؟ اچھا, اس میں کچھ پوائنٹس ہیں میں آپ کو بتاتی ہوں. سب سے پہلی تو بات یہ کہ فرشتے جو ہیں کیا ان کے اندر کیپیبلٹی ہے کہ وہ کوئی برائی کریں, یہ تھوڑی سی آپ کو سوچنے کی بات ہے, جیسے اپنے دماغ کو استعمال کریں, ٹھیک ہے, ہر چیز کے پیچھے ایک لاجک ہے, کوئی بات ہے, سوچیں کیا ان کے پاس یہ کیپیسٹی ہے, ابلٹی ہے برائی کرنے کی, نہیں ہے نا, وہ تو معصوم عن الخطا ہے, وہ تو کوئی گناہ کر ہی نہیں سکتے. دے آر پروگرامڈ لائک دیٹ کہ وہ بس صرف نیکی کریں گے, اللہ تعالیٰ کے حکم کی بجاوری کر رہے ہیں، بھاگے پھر رہے ہیں، تسبیحیں کر رہے ہیں، ہر وقت ان کی تسبیح جاری ہے، ہر وقت، چاہے وہ کوئی کام بھی کر رہے ہیں نا تب بھی تسبیح ساتھ ساتھ جاری ہے. اب کوئی موت کا فرشتہ ہے، کوئی بادلوں کا ہے، کوئی آندھیوں کا ہے، کوئی کچھ، وہ سارے کے سارے ساتھ تسبیح بھی کر رہے ہیں، ساتھ یہ کام بھی کر رہے ہیں. سبحان اللہ. اچھا اب ایک ہے وہ جو ایک مطلب اپروپریٹ ورڈ تو نہیں مگر جسٹ آپ کو سمجھانے کے لیے بتا رہے ہیں کہ ایک میکینیکل کام ہو رہا ہے، ایک مشین کی طرح بس ایک کام ہو رہا ہے، ٹھیک ہے. لیکن ایک وہ مخلوق ہے سبحان اللہ جس کے پاس اختیار ہے، اللہ تعالیٰ نے چوائس دی ہے کہ چاہے کر تسبیح چاہے نہ کر، چاہے اللہ کی مان چاہے نہ مان، چاہے سیدھا چل چاہے نہ چل، تجھے چوائس دے دی، تجھے چھوڑ دی آزاد. جب وہ ود ہز اون چوائس جب اللہ کی طرف آتا ہے کہ میرے پاس چوائس ہے کہ میں برائی کے راستے پر جاؤں لیکن اللہ میں تیرا حکم ماننا چاہتی ہوں، میرے پاس چوائس ہے کہ میں اس وقت اپنی زبان سے کچھ بھی بولوں کچھ اور بولوں لیکن اللہ میں اس وقت اپنی زبان سے تیرا ذکر کرنا چاہتی ہوں، میرے پاس چوائس ہے کہ میں اللہ کے حکموں کو توڑوں یا ان کے اوپر چلوں لیکن اللہ میں تیرے حکموں پہ چلنا چاہتی ہوں. اللہ تعالیٰ کو یہ پسند ہے سبحان اللہ کہ اس کے پاس چوائس ہے، اس کے پاس طاقت ہے، اس کے پاس قوت ہے، میں نے سب کچھ اس کو دے دیا لیکن یہ اپنی مرضی سے، اپنی فری ویل سے وہ ساری اپنی آزادی چھوڑ کے میری غلامی میں آ گیا. سبحان اللہ. تو ایسے انسان کی پر اللہ قدردانی کرتا ہے کہ دیکھو اس کے پاس تھا یہ اختیار تھا، پھر اس نے اپنا اختیار چھوڑ کے کہا اللہ میں سارا اختیار تجھے ہی دیتا ہوں، تو جیسے چاہے گا میں ویسے چلوں گا. کس پہ زیادہ پیار آئے گا؟ کس کے لیے زیادہ محبت اٹھے گی؟ کس کی زیادہ قدردانی ہوگی؟ اسی کے بدلے تو پھر جنت ہے نا. کہ اس کے پاس تھا پوری زندگی، اس کو اللہ نے دی تھی قوتیں، دی تھی صلاحیتیں، دی تھی اس کو اتنے چانسز ملے تھے کہ یہ برائی کرے یا بھلائی کرے، لیکن اس نے وتھ ہز اون چوائس برائی کو چھوڑ کے بھلائی کا راستہ اختیار کیا. اس کے پاس چانس تھا یہ اللہ کو ناراض کرے یا اس کو راضی کر لے، اس کے پاس چانس تھا یہ شیطان کے راستے پر چلے یا اللہ کے راستے پر چلے، اس نے اللہ کے راستے کو اختیار کیا. ٹھیک ہے. تو اس لیے اللہ تعالیٰ نے، ہاں تسبیح تو وہ بھی کر رہے ہیں، تسبیح نہیں صرف اللہ کو چاہیے، تسبیح تم سے نہیں چاہیے کہ تم بھی بس جنگلوں میں نکل جاؤ اور بیٹھے تسبیح کرتے جا رہے ہو، وہ تو فرشتے کر ہی رہے ہیں. تم اس دنیا میں رہ کے دکھاؤ کہ میں اس دنیا میں رہتے ہوئے اللہ جہاں پہ اتنی ٹیمپٹیشن ہے، جہاں پہ اتنی چیزیں مجھے کھینچ رہی ہیں اپنی طرف، جہاں پہ کہیں ماحول ہے کہیں کچھ ہے، تو میں اس میں بھی اللہ تیری طرف رجوع کرتی ہوں، تیری طرف جھکی رہتی ہوں، تیری مان کے چلتی ہوں، وہ اللہ کو چاہیے. سمجھے آپ بات کو؟ اسی لیے انسان کی قدردانی ہے. ہم کہتے ہیں وہ ہم بھی یہاں پہ نکل جائیں جنگل میں جا کے بیٹھ جائیں تو ہم بھی تسبیح کر لیں گے. تسبیح تو فرشتے کر ہی رہے ہیں، تم یہاں پہ رہ کے دکھاؤ پھر بتاؤ کہ تم اللہ کے بنتے ہو کہ نہیں، تب پتا چلے نا کون اللہ کا وفادار ہے. تم نے بھی وفاداری دکھانی ہے نا. لو اللہ نے تمہارے سامنے میدان کھلا چھوڑا ہے، تمہیں عقل سمجھ سب چیز دے دی، اختیار بھی دے دیا، تمہارے پاس ساری چوائسیز موجود ہیں، اب تم کس کو چوز کرتے ہو؟ یہ بات ہے اصل. ٹھیک ہے. نمبر ٹو، اللہ تعالیٰ کو معلوم ہے کہ یہ جو میں نے انسان پیدا کیا ہے نا، اس میں ٹھیک ہے ایسے ہوں گے فسادی، ایسے ہوں گے جو خون بہائیں گے، بہت صحیح ہے، مگر ایسے بھی ہوں گے جو محمد صلی اللہ علیہ وسلم ہے، ایسے بھی ہوں گے جو سلیمان ہیں، ایسے بھی ہوں گے جو داوود ہیں، ایسے بھی ہوں گے جو نوح ہیں، ایسے بھی ہوں گے جو ابو بکر ہیں، ایسے بھی ہوں گے جو عمر ہیں، ایسے بھی ہوں گے جو سلمان فارسی ہیں، ایسے بھی ہوں گے جو ابو ہریرہ ہیں، ٹھیک ہے ابو جہل بھی ہوں گے، ابو لہب بھی ہوں گے، فرعون بھی ہوں گے، نمرود بھی ہوں گے، لیکن ایسے بھی ہوں گے جو موسیٰ ہیں، ایسے بھی ہوں گے جو ابراہیم ہیں، ایسے بھی ہوں گے جو اسماعیل ہے. سبحان اللہ. کے گردنیں کٹا دینے والے اس رب کے لیے اپنی چوائس سے، دے ہیو اے چوائس ٹو سے نو، نہیں ہم نے کرنا، لیکن وہ اپنی چوائس سے چھری چلوانے کو تیار ہیں. سبحان اللہ. تو دیکھیں کوئلے کی کان ہوتی ہے نا، اس میں کوئلے بہت زیادہ ہوتے ہیں، मगर उसमें हीरे भी होते हैं, समझे? तो उसमें जो हीरे हैं ना, उनकी वजह से कोयलों को बर्दाश्त किया जा सकता है। गो के कोयले बहुत ज्यादा हैं, बहुत सारे होंगे, बुरे लोग होंगे, बहुत सारे होंगे, लेकिन जो जेम्स है ना, जो हीरे हैं, वो भी तो इसी में है, इन्हीं इंसानों में। अल्लाह ताला को मालूम है ये कि मेरे फरमा बरदार होंगे कई औलिया होंगे, कई उलामा होंगे, कई मुत्तकीन होंगे, कई शोहदा होंगे, कई सलाहा होंगे, कई अबरार होंगे, कई आबिद होंगे, जाहिद होंगे, मेरा खौफ रखने रख के और आंसू बहाने वाले होंगे, ऐसे भी होंगे। मेरे नबियों की बात पर लबैक पुकारने वाले होंगे, मेरे अहकामात के ऊपर अमल करने वाले होंगे। अब देखिए, फरिश्तों के पास तो ऐसा नहीं है कि कोई लोग हों जो उनको अपनी तरफ खींच रहे हों, इधर की टेम्पटेशन है, उधर की है, मुश्किल हालात हैं, कहीं ताने हैं, कहीं तशने हैं, कहीं और मसाइब हैं, कहीं परेशानियां हैं, और फिर वो अल्लाह ताला के हुक्मों को मान रहे हैं, ऐसा तो उनके पास कुछ भी नहीं है। कहीं मौत है, कहीं जिंदगी है, कहीं खुशी है, कहीं गम है, कहीं अप्स हैं, कहीं डाउन्स हैं, ऐसे तो कुछ भी नहीं। कहीं रोजगार के मसले हैं, कहीं बीमारियां हैं, कहीं सेहत है, कहीं औलाद की प्रॉब्लम्स हैं, कहीं कुछ है, ऐसा कुछ भी फरिश्तों के साथ नहीं है, इंसान के साथ है। तो अब इंसान तू करके दिखा, ये बात है, ये अल्लाह ने देखना। तो अब पता चलेगा इनमें जो करेंगे, तो जाहिर है वो ये काम फरिश्ते थोड़े ही कर सकते हैं, उनके साथ ऐसी चीजें लगी ही नहीं हुई, इंसान के साथ होंगी, और उनमें जो चलेंगे तो वो अल्लाह के कितने प्यारे होंगे। एक हदीस में आता है, बुखारी और मुस्लिम की है, कि दिन के फरिश्ते सुबह सादिक के वक्त आते हैं और असर को चले जाते हैं, तब रात के फरिश्ते आते हैं और वो सुबह को जाते हैं, आने वाले जब आते हैं तब भी और जब जाते हैं तब भी, सुबह की और असर की नमाज में लोगों को पाते हैं, और अल्लाह के दरबार में परवरदिगार के सवाल के जवाब में ये दोनों जमातें, ये दोनों शिफ्ट है ना, एक सुबह की शिफ्ट है, फजर के वक्त आती है, और पिछली जो पिछली असर के बाद आई थी पिछले दिन की, वो शिफ्ट वापस चली जाती है, और ये जो सुबह को आई थी ये भी असर के वक्त ये चेंज होती है। तो ये अब ये जो शिफ्ट चेंज होती है फरिश्तों की, वो उनसे अल्लाह ताला जब सवाल करते हैं ना, तो ये दोनों शिफ्ट अल्लाह ताला के पास पहुंचती हैं और कहती हैं कि हम गए थे तो नमाज में पाया, और आए तो नमाज में छोड़ के आए। तो इस हदीस में आता है कि यही वो मसलहत है जिसको अल्लाह ताला ने फरमाया था ना कि मैं जानता हूं और तुम नहीं जानते, मुझे ज्यादा पता है। तो इन फरिश्तों को इसी चीज को देखने के लिए भेजा जाता है, और दिन के अमाल रात से पहले और रात के दिन से पहले अल्लाह ताला की खिदमत में पेश किए जाते हैं। अरे देखो, इस बंदे के पास चॉइस थी, लेकिन ये मेरे आगे खड़ा हुआ, तुम आए तो खड़ा हुआ, तुम गए तब भी खड़ा हुआ। सुभान अल्लाह, आपने देखा अल्लाह ताला के नजदीक कितनी वैल्यू है आपके लिए, आपकी इबादत की, आपकी सही चलने की कितनी वैल्यू है, कितनी कदरदानी करता है वो। तो अच्छा, इसी तरह एक तीसरी बात है, इन्नी आलमु मा ला तालमून, कि जिस तरह अल्लाह ताला की सिफात को इंसान पहचान सकता है ना, फरिश्ते नहीं पहचान सकते। देखें वो कैसा हई और कैसा कयूम है और कैसा ये, और कैसे वो जिंदगी देता है और कैसे वो मौत देता है, और कैसे वो बीमार करता है और कैसे वो सेहत देता है, और कैसे वो रिस्क में तंगी देता है और कैसे वो रिस्क में फरावानी देता है। ये सारी सिफात जैसे इंसान पहचान सकता है ना, कैसे वो सुलाता है और कैसे वो जगाता है, कैसे गम आते हैं और कैसे वो गमों को दूर करता है, तो ये सारी सिफात जैसे इंसान जान सकता है ना, फरिश्ते कहां जान सकते हैं इन सारी बातों को, नहीं जान सकते ना। तो इसलिए अल्लाह ताला ने फरमाया मैं ज्यादा जानता हूं, और बाकी जो अल्लाह जानता है हमें तो वहां तक इल्म है ही नहीं कि अल्लाह ताला ने क्यों इस इंसान को पैदा फरमाया, उसकी हिकमतें वही जानता है, वल्लाहु आलम। अच्छा फिर आगे देखें, वह अल्लामा, कितना बड़ा स्टेटस अल्लाह ताला ने इंसान को दिया ना, खलीफा बना के भेजा, मेरा नायब है ये, जैसे एक नहीं है वहां पे, तो उसकी जगह पे दूसरा आता है ना, तो अल्लाह ताला जमीन के ऊपर लोगों को नहीं पहुंचाएंगे, अल्लाह के बंदे पहुंचाएंगे जमीन पे लोगों को बातें, अल्लाह के अहकामात अल्लाह ताला वही करेंगे। तो खलीफा का स्टेटस इसको दिया। और उसके बाद अल्लाह ताला ने इंसान को क्या दिया, बहुत बड़ा अल्लाह ताला का एहसान है जो आगे बताया जा रहा है। وعلم آدم الأسماء كلها, और सिखा दिए आदम को उसने, उसने किसने, अल्लाह ताला ने, किसको, आदम को, अल-अस्मा नाम सारे के सारे। वो कौन से नाम है जो आदम को सिखाए गए, यानी जितनी चीजें कायनात की हैं उन सब की पहचान कराई गई, उनके नाम बताए गए, उनकी सिफात, उनकी प्रॉपर्टीज बताई गई, वो सारी चीजें लिविंग है या नॉन लिविंग है, सब चीजों की तमाम कैटेगरीज के एक एक नाम, एक एक इंट्रोडक्शन, एक एक प्रॉपर्टी, सब चीजें आदम अलैहिस्सलाम को सिखा दी गई। ठीक है, अभी आदम पैदा हो गए, ये बीच में अब बातें यहां पे नहीं आई, वो आगे जब हम पढ़ेंगे ना आदम अलैहिस्सलाम की स्टोरी, तो फिर इंशाल्लाह ताला ये बातें आएंगी कि आदम अलैहिस्सलाम को अल्लाह ताला ने इसी इस तरह पैदा फरमाया। अब देखें, ये फरिश्तों से बात हुई थी, उसके बाद डायरेक्ट ये बात हो गई कि अब आदम पैदा हो गए और ये इल्म जो है एक पावर है, अल्लाह ताला ने ये आदम अलैहिस्सलाम को अता की, और इसी इल्म की वजह से इंसान के अंदर बयान करने की जो कुव्वत है ना, वो इल्म की वजह से आई, ये चीजों के इल्म की वजह से। अब ये मसला ना कि ये नाम होते ही नहीं, मसलन अब मैं जितनी बातें आपको कर रही हूं, अगर अस्मा ही ना होते, इसम ही ना होते, इसम फेल हर्फ तो जानते हैं ना ग्रामर के, चीज का नाम, चीज की जो पहचान होती है। अब मैंने मसलन आपको कहना है कि पहाड़ और समंदर और दरख्त और ये सब चीजें आपको बतानी है, तो कैसे बताती बताएं, कैसे बताती। अब पहाड़ आपको बताना है तो मैं तो बता ही नहीं सकती, जब चीज का नाम ही नहीं मालूम है, जब चीज को कोई कुछ की शनाख्त ही नहीं है, कोई आइडेंटिटी नहीं दी गई, तो अब यहां तो मैं आपको ले जाके दिखाऊंगी ये चीज और ये चीज और ये चीज, समंदर पहाड़ और दरख्त ले जाके दिखाऊं आपको, या उनको लेकर आऊं आपके पास, कैसे करते बात, बात तो हो ही नहीं सकती, तो बयान की कुव्वत ही खत्म हो जाती ना। तो अल्लाह ताला ने आदम अलैहिस्सलाम को ये सारी टर्म सिखाई, तमाम उलूम दिए, उनकी बेसिक, देखिए हर नॉलेज की बेस एक क्या होती है, कुछ टर्म्स होती हैं। मेडिकल वाले जो हैं वो जानते हैं कि उनकी कुछ टर्मिनोलॉजीज होती है ना, जिनकी हम डेफिनेशंस लिखा करते थे, एलजेब्रा की कुछ टर्म्स हैं, कैलकुलस की कुछ हैं, और बॉटनी जूलॉजी की कुछ टर्म्स होती हैं, जिन पे सारा वो नॉलेज बेस करता है, जिसको आप कह सकते हैं वोकैबुलरी, उनके जो नाउन्स हैं वो उस वोकैबुलरी पे बेस करती है ना। अब वो आप एक डॉक्टर के पास बैठ जाएं, वो आपको, दो डॉक्टर्स आपस में बात कर रहे हैं और वो अपनी वो टर्म्स यूज कर रहे हैं, या वो अपनी डिजीज के नाम ले रहे हैं कुछ बीमारियों के, अब आपको समझ ही नहीं आएगी, आपके साथ के ऊपर से गुजर जाएगा, आपको कोई हड्डियों के नाम ले रहे हैं या कोई दवाइयों के नाम ले रहे हैं, आप क्या जाने ना? तो इसलिए कि ये चीजें है ना, इनके ऊपर ये उलूम सारे बेस करते हैं। तो अल्लाह ताला ने सारे उलूम आदम अलैहिस्सलाम को दे दिए। अब ये जो उलूम है, इन्हीं की बेस के ऊपर आज जितनी भी इन्वेंशंस हो रही हैं वो इस बेस के ऊपर हो रही हैं। पता है आपको, ये ऐसे ही है जैसे एक बीज के अंदर सारे दरख्त की हिस्ट्री होती है। अब वो बीज के अंदर तो आम नहीं नजर आ रहा, पत्ते नहीं नजर आ रहे, कुछ नहीं नजर आ रहा, लेकिन आप बीज को बोते हैं तो उससे दरख्त निकलता है ना, उस पे आम लगते हैं। तो इसी तरह आदम अलैहिस्सलाम को अल्लाह ताला ने तमाम उलूम उनके अंदर उनको दे दिए थे, सिखा दिए थे। आज इंसान सिर्फ उन्हीं को उसके अंदर से वो जाहिर हो रहे हैं, बस ये वो डिस्कवर कर रहा है, अदरवाइज वो उलूम इंसान के अंदर हैं, शुरू दिन से डाल दिए गए थे। हत्ता के फरिश्तों को भी नहीं पता था ये इल्म क्या है। अब इंसान को जमीन में भेजना था ना, तो जमीन के सारे उलूम जितने भी आज तक इल्म आए हैं, साइंटिफिक है या एस्ट्रोनॉमी है या और हिसाब, ये सब चीजों के उलूम जो हैं, वो उस दिन अल्लाह ताला ने आदम अलैहिस्सलाम को सिखा दिए थे। और ये उलूम कौन से थे, ये सारे जमीन के थे, जिनको आज हम कहते हैं ना दुनिया के इल्म, दुनियावी उलूम, ये थे, समझे? अशिया के नाम, उनकी प्रॉपर्टी, ये सारे चीजों के नाम, ये तो दुनिया के उलूम है। कौन सी साइंस और कौन सी मैथमेटिक्स और कौन सी ये उनके सारे फिनोमेना, सब चीज। इससे क्या पता चलता है? अभी एक्सफोलिएट हो रहे हैं बस, तो क्या पता चलता है? इसका मतलब है कि एक्चुअली ये अलूम कोई बुरे नहीं है। हम जब दीन का इल्म लेने लगते हैं तो हम ये सोचते हैं कि ये सारे अलूम इतने बुरे हैं, ना कोई दुनिया का इल्म लेना चाहिए और इससे बस दूर रहना चाहिए और ये इंसान को गुमराह कर देता है। नहीं, हाँ ये बात जरूर है कि दुनिया का इल्म ना काफी है, अधूरा है, अगर इसके साथ दीन का इल्म ना हो। वरना ये दुनिया का इल्म ही है जो सबसे पहले आदम अलैहिस्सलाम को दिया गया। देखिए साइंस भी तो डिस्कवरीज का ही नाम है ना, वो डिस्कवर ही कर रहे हैं ना, खुद कोई चीज तो नहीं बना रहे। अब उनको पता चला कि ये लॉज है, ये लॉज पानी का, ये लॉ है आग का, ये लॉ है ना, और ये हवा का, ये लॉ है। तो ये लॉज वो डिस्कवर कर रहे हैं, उन्होंने बनाए नहीं है। उन्होंने क्या समुद्रों के लॉज खुद बनाए हैं कि सुई जो है ना वो डूब जाए और जहाज चलने लगे? वो लॉज आज उनको डिस्कवरीज हो रही है, अच्छा ये इस तरह चलता है, वो उनके अंदर पहले से हैं। तो दुनिया का इल्म लेना कोई बुरा नहीं है, ना इसको कोई बुरी चीज समझना चाहिए। हाँ, इसको मुकम्मल करने के लिए दीन का इल्म लो। ऐसी रिजिडिटी हमारे अंदर नहीं होनी चाहिए कि बस दीन का इल्म वो है बस, और दुनिया का इल्म ये बहुत बुरा है। देखें, अगर दुनिया का इल्म ऐसा बुरा होता ना, तो आदम अलैहिस्सलाम को अल्लाह ताला ये इल्म ना देते। ये भी इल्म ही है। दीन के इल्म की रोशनी में जब आप दुनिया का इल्म हासिल करते हैं ना, तो आप देखते हैं कि दुनिया का इल्म भी इंसान को अल्लाह ही से जोड़ता है, उससे करीब करता है। अनफॉर्चुनेटली अब इस वक्त हमने इन दोनों को चूंकि अलग अलग कर दिया, अलग अलग खानों में डिवाइड कर दिया। होना क्या चाहिए था, ये हैंड इन हैंड चलते, लेकिन हमने एक तरफ कर दिया मदरसा और दूसरी तरफ कर दिए यूनिवर्सिटीज। दोनों अलूम बिल्कुल अलग, या तो आप मदरसे की तरफ जाएं या यूनिवर्सिटीज की तरफ जाएं, कॉलेज यूनिवर्सिटियों की तरफ। ये तो एक साथ होने चाहिए थे, ये तो एक होना चाहिए था। आप कुरान करीम में देख लें कितनी सारी मखलूकात की बात हो रही है, कहीं समुद्रों की, कहीं पहाड़ों की, कहीं सब्जे की, कहीं हिस्ट्री की। ये तो सारे जमीन के ही इल्म है ना, आसमान के तो नहीं है, दीन का तो नहीं है। ये अल्लाह ताला यही तो सिखाता है कि किस तरह दुनिया की चीजों से आप डील करेंगे। तो हमने टोटल बिल्कुल या तो मदरसा सिस्टम कर लिया या दुनिया के अलूम को कर लिया, और दीन की अलिफ बात आ भी नहीं आती। जब ऐसा हुआ तो आप देखें कितनी मुश्किल होती है फिर, कि अगर एक दीन का आलिम बन गया तो अब उसको यही नहीं पता कि दुनिया में इकोनॉमिक सिस्टम कैसे चल रहा है। अब यही इसी वजह से फिर यह है कि एक दीन की तरफ आया तो अब वो क्या कर रहा है कि जिन चढ़ गया किसी को और मार मार के उसका बुरा असर कर रहे हैं, ये पता ही नहीं कि कोई साइकोलॉजिकल प्रॉब्लम है इसको। तो दुनिया के अलूम बगैर दीन के अलूम के अंधे हैं, और दीन का इल्म भी अगर आपके पास सिर्फ है और दुनिया का इल्म नहीं है तो अधूरे हैं। आप कैसे दुनिया को इस्लामिक अपना मॉडल दे सकते हैं, इकोनॉमिक मॉडल दे सकते हैं, जब आपको पता ही नहीं कि दुनिया की इकोनॉमिक्स कैसे चलती है? आपको पता ही नहीं कि बैंकिंग सिस्टम कैसा चलता है? आपको पता नहीं है कि ये कि किस तरह से यहाँ पे कैसे चल रहा है दुनिया में निजाम? इसी तरह आपको लैंग्वेजेस पे ही अबूर नहीं है, तो आप किस तरह से सिखा सकते हैं, आगे बता सकते हैं? इसलिए जरूरी ये है कि ये दोनों उलूम साथ साथ चलें। क्या ही अच्छा हो कि हम क्या पढ़ रहे हैं, मेडिसिन पढ़ रहे हैं, मेडिसिन एंड इस्लाम, इकोनॉमिक्स एंड इस्लाम, साइकोलॉजी एंड इस्लाम, ये साथ साथ हो, साथ साथ बताए जाएं। मेडिसिन पढ़ाई जा रही तो साथ इस्लाम, मगर ऐसा है नहीं। ऐसे इदारों की जरूरत है आज, ना कि हम टोटल अगेंस्ट एक चीज के हो जाएं और दूसरी को सिर्फ रिवाज दें, या फिर दूसरी के अगेंस्ट हो जाएं तो पहली के पीछे चल पड़े कि बस बिल्कुल ही दुनिया के इतने मटेरियल के वो हो गए कि दीन का बिल्कुल बेसिक्स भी नहीं आती, और पढ़े हुए हार्वर्ड के और प्रिंसटन के और उसके, और उसमें फखर हो रहा है। तो फिर तो एक मटीरियलिस्टिक इंसान बन जाएगा जिसके लिए सब कुछ ये मादियत ही है, मटीरियलिज्म है बस। वो अल्लाह का बंदा नहीं बनता, फिर उसके बाद ये इस मटेरियल का बंदा बन जाता। क्योंकि आपने उसको सिखाया ही ये था। तो पहले वक्त में लोग उलमा भी होते थे और साथ साथ बड़े बड़े साइंटिस्ट भी होते थे, लोग फकहा भी होते थे, फकीह होते थे बाकायदा, और साथ इमाम भी होते थे। लोग बिजनेसमैन ताजिर भी होते थे और साथ मुफ्ती भी होते थे। कैसे इस्लाम फैला दुनिया में? जब वो तिजारत करने जाते थे तो तिजारत से फैला ना, तो उनको दीन का पता ही था, तो आगे दीन इस्लाम फैलाते थे। अगर वो आज के ताजिर, आज के बिजनेसमैन की तरह होते तो क्या फैलाते? तो ये अब हमने जो मॉडर्न एज में सब चीजें अलग अलग करनी है, इसका आज हम खमियाजा भुगत रहे हैं। या तो हम एक को एक ऐनक से देखते हैं, एक खाने में रख के, ये है बस के जो है ये मुल्ला है, और ये है फलाना, ये जो है ना ये बहुत बड़ा बिजनेसमैन और फलाना है। ऐसे ही हम बातें करते हैं ना, ये नाम हमने दे दिए। एक की दाढ़ी देख ली तो हकारत के साथ कोई एक नाम उसको दे दिया, और दूसरे को देख लिया कि हाँ इसकी दाढ़ी नहीं है तो उसको बस दुनिया का बहुत बड़ा ये माहिर वो है वो देख लिया। तो जब तक ये दोनों साथ साथ नहीं आएंगे, उस वक्त तक वाकई इल्म ये मुकम्मल नहीं हो सकता। ये दोनों साथ चलेंगे तो फिर ही आप देखिएगा कि हम अपने दीन को दुनिया में बेहतरीन तौर पर रिप्रेजेंट कर सकेंगे। तो अल्लाह ताला ने आदम अलैहिस्सलाम को पहला इल्म इस जमीन का, देखो इस जमीन पे ही तो आपने रहना है, इसके तमाम असमा दे दिए। अब समझ आई, असमा का मतलब सिर्फ ये नहीं है कि उनका नाम बता दिए, ये दरख्त है, ये है, ये इनका इंट्रोडक्शन, उनकी प्रॉपर्टीज, इनके फिनोमेनाज, उनकी सब चीजें का इल्म उनको दे दिया। सुम्मा आरदहुम अलल मलाइकती, फिर पेश किया उनको फरिश्तों पर। किन को? हुम की जमीर किस तरह जा रही? किन को पेश किया? सोचे इन चीजों को, जो चीजें जिनकी तालीम आदम अलैहिस्सलाम को दी थी ना, इन चीजों को पेश किया किसके सामने? फरिश्तों के, यानी फरिश्तों को दिखाई ये चीजें। इसका मतलब फरिश्तों को बाकायदा तौर पे ये चीजें दिखाई गई, जो भी मखलूक थी, वो जो भी मौजूदात थी, जो भी चीजें थी, वो सारी उनको दिखाई गई। फिर फकौला, फिर फरमाया। किसने फरमाया? यहां पे लिखे अल्लाह ताला ने, ब्रैकेट में लिखे अम्बिऊनी, बताओ मुझको भी अस्माई नाम, हाउलाई, इन सब के, इन सब चीजों के, मतलब हाउलाई क्या है? इसमें इशारा करीब है, यानी दीज थिंग्स, इन चीजों के नाम, यानी इसका मतलब वो सामने ही थी। इन कुन तुम सौदेकीन, अगर हो तुम सच्चे, यानी अगर तुम्हारी बात सही है। कौन सी बात कही गई कि अगर तुम्हारी बात सच्ची है तो तुम मुझे बताओ? उन्होंने कहा था ना, इबादत के लिए तो हम ही काफी हैं। ये कहा था ना उन्होंने, अल्लाह हम तेरी तस्बीह करते हैं, तेरी तकदीस करते हैं या अल्लाह, और ये तो खून बहाएगा, ये इस तरह करेगा, अगर तुम अपनी इस बात में सच्चे तो तुम बता दो ये नाम। कालू, उन्होंने कहा सुबहानक ला इल्म लना, ए अल्लाह तू पाक है, हमें कोई इल्म नहीं है, इल्ला मा अल्लमतना, मगर जो तूने हमें सिखा दिया, इन्नका अंतल अलीमुल हकीम, अल्लाह सारा इल्म तो तेरे ही पास है, तू वाहिद हस्ती है, इन्नका है और उसके बाद अंता भी है, दो दफा, जैसे हम कहें आप ही तो हैं, यानी कि सिर्फ आप ही हैं अल्लाह, वरना दो दफा इन्नकल अलीमुल हकीम भी कहा जा सकता था। इन्नका अंता, का भी है और अंता भी है, बेशक आप दो दफा, आपका मतलब क्या? आप ही तो हैं अल अलीम और अल हकीम, अल्लाह सारा इल्म आपके पास, अल्लाह सारी हिकमतें आपके पास, तू पाक है अल्लाह, हमें कहां इल्म है, हमें तो जो तूने सिखा दिया बस वही पता है। सुभान अल्लाह, जो दावा किया था ना फरिश्तों ने कि नहनु नुसब्बिहु बिहमदिका व नुकद्दिसु लक, ओ, उन्होंने सच कर दिखाया। देखिए अपनी बात ही उन्होंने कैसे शुरू की, उन्होंने ये नहीं कहा ला इल्म लाना, ला हमें क्या पता, हमारे पास थोड़ी कोई इल्म है, उन्होंने क्या कहा, बात स्टार्ट देखिए उनकी, सुभान अल्लाह, उन्होंने बात स्टार्ट कैसे की, सुभानका, ए अल्लाह पाक तो सिर्फ तू ही है, हर ऐब से पाक तू ही है, हर जहालत से पाक तू ही है, हर कमजोरी से पाक तू ही है। हमें तो थोड़ी कोई इल्म है, हमें तो जितना तू बता दे उतना ही, कितनी आजी है इसमें। हमें भी यही कहना चाहिए जब हमें किसी बात का ना पता हो कि सुभानक ला इल्म लना इल्ला मा अल्लमतना, अल्लाह जो तूने हमें सिखा दिया अल्लाह इसके अलावा हमें क्या पता, तू ही तेरी जात पाक है। ठीक है, तो ये फ्रेज बहुत जबरदस्त है इस चीज के लिए जब आपको किसी बात का ना पता हो। और इसमें कोई शर्माने की बात नहीं, अगर आपको कोई बात नहीं मालूम ना, तो बजाय इसके कि बाज लोग अल्लाह माफ करे आगे आप देख लेंगे तो इबलीस की बात, इस चीज के ऊपर बड़ा फखर करें, हमें तो हर चीज पता है, हर फन मौला, बस जो पूछ ले ना उन्होंने उस चीज का जवाब जरूर देना है, चाहे आता कुछ भी ना हो, लेकिन कहीं ना कहीं से जरूर कहीं इधर की उधर मिला लेंगे, ताकि दूसरा कहीं ये ना समझे कि हमें तो कुछ पता ही नहीं। तो इसमें कोई शर्माने की बात नहीं बहनों, कि अगर आप कह दें सुभानक ला इल्म लना इल्ला मा अल्लमतना, अल्लाह ने जो हमें सिखा दी हमें तो बस वही पता है, ये फरिश्तों का फ्रेज है। ठीक है, और जो जाहिल होता है ना वो इंसान हमेशा सबसे ज्यादा ये समझता है कि मुझे कुल इल्म है, उतना ही समझ लें कि वो जाहिल है, क्योंकि हर इल्म वाले के ऊपर एक इल्म वाला है। और जितना ज्यादा आप इल्म लेते जाते हैं आपको अपनी जहालत का और ज्यादा शऊर होता है कि मैं कितनी जाहिल थी, मैं कितनी जाहिल थी, और जितना आगे बढ़ते जाएंगे ना आपको और ज्यादा लगेगा कि मैं बहुत ही जाहिल थी। और जिस जो बंदा समझे कि मैं सारा जानता हूं, इसका मतलब है कि वो जाहिल है बिल्कुल, उसको पता ही नहीं है कि कितने और इल्म के समंदर हैं अभी तो, वो किनारे पे बैठ के ही सोच रहा है कि मैंने सब पा लिया, अभी तो तुम किनारे पे बैठे हो। तो फरिश्तों को देखो कि वो कितने आराम से, उनको कोई ये नहीं है इसमें शर्म, इसमें और कि हम कैसे कहें लो अब हमने तो ये बात कही थी, अब हम कैसे कह दें कि हमें आता ही नहीं, चलो कुछ ना कुछ कह देते, ना नहीं आता तो नहीं आता, कोई बात नहीं, मैं नहीं जानती, मैं आपको पूछ के बता दूंगी, मैं आपको फाइंड आउट करके बता दूंगी, क्या फर्क पड़ता है अगर इंसान ऐसे कहे तो। एक आलिम थे तो उन्होंने, इमाम थे एक, तो उनके पास लोग दूर से आए उनकी बहुत इल्म की शोहरत सुन के, और उन्होंने आके उनसे सवालात किए कि ये बताएं इस सवाल का जवाब, इस सवाल का जवाब, हर सवाल के जवाब पे वो कहते थे कि मुझे नहीं पता, मुझे नहीं पता, मुझे नहीं पता। इतने बड़े इमामों के, तो उन्होंने कहा कि आपको नहीं पता, आप, वो लोग इतना डरते थे ना कि हमसे कोई गलत बात ना बोली जाए कहीं, कुछ गलत ना किसी को बता दे, हम अभी चार लफ्ज पढ़ते तो हम फतवे देने शुरू हो जाते, हम कहते हैं ये ना हो कि कोई ये समझे कि हमें आता नहीं है। तो इनकी इस बात को याद रखिएगा कि फरिश्तों का ये कॉल था, तो अल्लाह ताला ने जब ये कहा है ना कि अगर तुम इस कॉल में सच्चे हो तो देख लें, अब फरिश्ते ये बात को, इन्होंने इसको अना का मसला नहीं बनाया, उन्होंने फौरन कह दिया और अल्लाह की तारीफ बयान फरमाई सबसे पहले। अच्छा अब देखें कि यानी अगर तुम इस कॉल में सच्चे हो कि इबादत के लिए तुम ही काफी हो, तो अब यानी इबादत सिर्फ तस्बीह का नाम नहीं है। तुम ये समझते ना कि हम तो इबादत कर ही रहे हैं, हम तो तस्बीह कर रहे हैं, हम तो तकदीस कर रहे हैं, तो अच्छा फिर तुम ये बताओ इनके नाम है ना, इसका मतलब इबादत सिर्फ तस्बीह का नाम नहीं है, वरना तस्बीह तो वो कर ही रहे थे, बल्कि इबादत इल्म के सीखने का नाम भी है। आज हम ये सोचते हैं ना कि इबादत यह है कि मैंने इतनी तस्बीहात करनी है, मैंने इतने वजीफे पढ़ने हैं, मैंने इतना ये करना है, मैं इसलिए कुरान के लिए वक्त ही नहीं निकाल सकती क्योंकि मैंने ये भी पढ़ना होता है, मैंने इतने नफल पढ़ने होते हैं, मैंने ऐसे करना होता है। तो ये जो कुरान सीखने का इल्म है ये क्या है, ये भी तो इबादत ही है। ठीक है आप तस्बीह करें, मगर इंसान को अशरफ क्या चीज बनाती है, अशरफुल मखलूकात क्या चीज बनाती है, जो उसको फरिश्तों से भी ऊपर कर देती है, वो है इल्म। वरना तस्बीह सिर्फ फरिश्ते भी करते हैं, इसीलिए अल्लाह ताला फरमाते हैं अगर तुम सच्चे हो तो अब बताओ, वरना इसके साथ क्या ताल्लुक था बात का, इसलिए कि इल्म इटसेल्फ इबादत है। आ जाए, इल्म एक पावर है और इल्म किसने सिखाया, अल्लाह ने सिखाया, अल्लाह ताला ने इल्म की निस्बत अपनी तरफ फरमाई है, علم دینے والا اللہ ہے, وہ علامہ آدم سکھا دیے, اس نے, اس ذات نے سکھایا ہے, اس ذات نے تعلیم دی ہے آدم علیہ السلام کو. تو سارے علم کا منبع میرا رب ہے, وہ ہے العلیم. تو آپ نے علم مانگنا ہے نا, تو اس علیم سے مانگے, اچھا اس سے دعا کیا کریں اپنے لیے علم کے لیے, چاہے دنیا کا ہے چاہے دین کا. دین کے علم کی بھی بات آئے گی, آپ دیکھیں آگے بات انشاءاللہ تعالی اینڈ کی آیات میں آئے گی. اور اس سے کیا پتا چلتا ہے, فرشتے سب چیزیں نہیں جانتے, نہ وہ غیب جانتے, ورنہ وہ کہہ دیتے, وہ ان کو پوچھنے کی ضرورت کیا تھی, کیا آتا جو الفیح مائی افسد وفیہ و یسفک الدماء. دوسری بات یہ کہ ان کو سارا علم نہیں ہے, ورنہ وہ ابھی جواب دیتے. اب اللہ تعالیٰ نے فرمایا قال یا آدم انبئہم باسمائہم, اب تم بتاؤ ان کو نام ان کے. اب یہ نہیں تھا اس کا مقصد کہ کوئی فرشتوں کو لیٹ ڈاؤن کرنا ہے اور فرشتوں کا امتحان لیا جائے اور ان کو وہ کیا جائے, بلکہ اس کا مقصد کیا تھا, اس کا مقصد یہ تھا کہ دیکھو جو انسان میں نے پیدا کیا نا, یہ جس ہستی کو میں نے پیدا کیا, اس میں تم سوچتے ہو نا اشارہ اشارہ, نہیں دیکھو اس میں خیر بھی ہے, ٹھیک ہے, جہاں اس کے پاس اختیار میں دے رہا ہوں وہاں اس کو علم بھی دے رہا ہوں جو بیلنس کرے گا اس کے اندر کے شر کو. جب علم آئے گا تو بیلنس ہوگا نا, مطلب ہمارے اندر شر بھی ہے خیر بھی ہے, لیکن علم ہے جو ہمیں شر کے راستے سے ہٹاتا ہے اور خیر کے راستے پہ لاتا ہے. اب لیکن جو لوگ علم ہی نہیں لینا چاہیں وہ, اب چاہے دنیا کا علم ہے دین کا علم ہے, سب لینے ہیں, سمجھے نا, تو کسی میں پیچھے نہیں ہم نے رہنا. علم ہمیشہ انسان کو بھلائی کی طرف رہنمائی کرتا ہے, جہالتوں کو دور کرتا ہے. اسی لیے جو لوگ تعلیم یافتہ ہوتے ہیں وہ دین کے علم کو بھی بہتر طریقے سے سمجھ پاتے ہیں بجائے ایک جاہل آدمی کے. اب ہم کیا شکایت کرتے ہیں کہ وہ دیکھیں فلانی جگہ ایسے ہو گئے, آج کل یہ کر رہے ہیں, دیکھو انہوں نے بچوں کو ایسے پیٹا, بچے ایسے ہو گئے. اس لیے کہ ایک بندے کو آپ صرف ایک چیز آپ نے پڑھائی ہے, اس کا دماغ نہیں کھولا, اس کو ہر طرح کا علم نہیں دیا گیا, اس کو جیسے سکھایا گیا جو سکھانے والے تھے انہوں نے بھی ایسا ہی رویہ رکھا, پھر آگے وہ بھی ایسے ہی سکھا رہے ہیں. تو جو تعلیم ہے نا انسان کا ذہن کھولتی ہے. علم چاہے دنیا کا ہے چاہے دین کا ہے, سب کو لے کر چلیں. تو اللہ تعالیٰ نے آدم علیہ السلام سے جب یہ فرمایا فلما انبأهم بأسمائهم, پھر جب اس نے بتا دیے نام ان کے, تو اللہ تعالیٰ نے اب فرمایا, اب یہ اللہ تعالیٰ فرما رہے ہیں قالا قالا, اب اس کے اوپر لکھ لیں اللہ تعالیٰ نے فرمایا فلما, پھر جب آدم علیہ السلام نے نام بتا دیے. اب یہاں پہ بھی دیکھیں آدم علیہ السلام کو جو تعلیم دی گئی تھی اللہ تعالیٰ نے سکھایا تھا, انہوں نے اس کو یاد رکھا اور ریویل کیا اسی کو. اچھا آپ, ہو سکتا ہے آپ کے ذہن میں یہ بات آئے کہ بھائی اگر اللہ تعالیٰ فرشتوں کو بھی سکھا دیتے تو ان کو بھی آ ہی جاتا, تو اس میں کون سی پھر ایسی بات ہو گئی کہ آدم علیہ السلام کو سکھایا انہوں نے بتا دیا, فرشتوں بچاروں کو سکھایا نہیں تھا تو پھر. ایکچولی بات یہ ہے کہ فرشتوں میں یہ علم لینے کا پوٹینشیل ہی نہیں, جس طرح کی اللہ تعالیٰ نے انسان کو عقل اور جیسا پوٹینشیل اس کو دیا تھا نا, اس طرح کا فرشتوں میں نہیں تھا سیکھنے کا. اگرچہ فرشتوں کے پاس علم ہے مگر ان کا علم بہت لمیٹڈ ہے, وہ جس فیلڈ میں جس ایریا میں کام کرتے ہیں صرف ان کو اس کا علم ہے, ساری چیزوں کا علم ان کے پاس نہیں ہے, ٹھیک ہے. تو قالا, اب کیا ہے اللہ تعالی نے فرمایا, بریکٹ میں لکھنے, الم اقل لکم انی اعلم غیب السماوات والارض, کیا میں نے تمہیں نہیں کہا کیا کہ میں زیادہ جانتا ہوں غیب آسمانوں اور زمین کا, مجھے پتا ہے زیادہ. تو اللہ تعالیٰ نے آدم علیہ السلام کو فرشتوں پہ فضیلت دی اور فرمایا کہ مجھے پتا ہے, یہ بھید میں ہی جانتا ہوں. اور اس کا مطلب ہے ہم سوچتے ہیں آسمانوں کے غیب ہیں زمین کے بھی غیب ہیں, جن کا کسی کو بھی نہیں پتا, فرشتوں کو بھی نہیں پتا, یا انسانوں کو کئی نئی چیزیں پتا, بہت سارا علم ہے تو زمین کا بھی غیب اور آسمانوں کا بھی غیب ہے، ساری غیب کی کنجیاں اس رب کے پاس ہیں. وَأَعْلَمُ مَا تُبْدُونَ وَمَا كُنْتُمْ تَكْتُمُونَ، اور میں جانتا ہوں جو کچھ تم ظاہر کرتے ہو اور جو کچھ تم چھپاتے ہو. کیا چھپا رہے ہیں؟ اس کے ظاہر تو انہوں نے کر دیا، کیا ظاہر کیا تھا؟ اَتَجْعَلُ فِيهَا مَنْ يُفْسِدُ فِيهَا وَيَسْفِكُ الدِّمَا، ٹھیک ہے، یہ ہے جو انہوں نے ڈسکلوز کیا. اور چھپایا کیا؟ اس کے بارے میں دو آراء ہیں. ایک رائے یہ ہے کہ فرشتوں کے دل میں یہ بات چھپی ہوئی تھی، جی میں ان کے یہ بات آئی کہ ہم تسبیح کرتے ہیں، تقدیس کرتے ہیں، اتنی اچھی عبادت کر رہے ہیں، تو پھر ہمیں خلیفہ بنا دیا جاتا، اس کے لیے انسان کو بنانے کی کیا ضرورت تھی، جبکہ انسان تو خون بھی بہائے گا. ٹھیک ہے. دوسرا کیا چھپایا؟ ان کے بیچ میں ہی شیطان چھپا ہوا تھا، فرشتوں کے اندر ہی رہتا تھا نا، اور اس شیطان کے اندر جو شیطنت تھی، جو تکبر اور غرور تھا چھپا ہوا، اس کا اللہ تعالیٰ کو ہی صرف پتا تھا. ٹھیک ہے. تو ایک بات کیا ہوئی کہ انہوں نے یہ سوچا کہ ہم انسان سے بہتر خلیفہ بن سکتے تھے کیونکہ ہم عبادت اتنی اچھی کرتے ہیں. دوسری کیا بات ہے کہ انہوں نے یہ ان کے اندر چھپا ہوا تھا شیطان، جو تم چھپاتے ہو، یعنی جو ان کے اندر شیطان چھپا ہوا ہے، ان کے بیچ میں ہی رہتا تھا شیطان، ابلیس جو تھا. تو یہ دو باتیں. تو یہاں تک ایک یہ بات مکمل ہوئی کہ اللہ تعالیٰ نے آدم کو پیدا کیا، اور اس کے بعد فرشتوں نے جو اس کے اوپر جو ایک اس کی حکمت جاننے کی کوشش کی، اور اللہ تعالیٰ نے جو علم سے انسان کو فضیلت عطا فرمائی، اور فرشتوں نے جب ان سے پوچھا گیا ان چیزوں کے نام، تو ان کو علم نہیں تھا، اور انہوں نے کتنا پیارا جواب دیا، اس میں ہم سب کے لیے رہنمائی ہے. اور آدم علیہ السلام نے جو چیزوں کے نام بتائے، تو واقعی ہر چیز کا علم اللہ ہی کے پاس ہے، اور اللہ تعالیٰ جتنا علم کسی کو دینا چاہے صرف اس کے پاس وہی آ سکتا ہے، باقی کوئی اپنے طور پہ کچھ علم لے نہیں سکتا. اچھا، یہ جو کلمہ ہے نا سبحان اللہ کا، اس کے بارے میں آتا ہے کہ ایک دفعہ حضرت عمر نے حضرت علی اور ان کے پاس دوسرے اصحاب سے بیٹھے تھے، ان سے سوال کیا کہ لا الہ الا اللہ کو تو ہم جانتے ہیں، لیکن سبحان اللہ کیا کلمہ؟ تو حضرت علی نے جواب دیا تھا کہ اس کلمہ کو اللہ تعالیٰ نے اپنے لیے پسند فرمایا، اس سے وہ خوش ہوتا ہے اور اس کا کہنا اس کو بہت محبوب ہے. یہ فرشتوں نے بھی یہ دیکھیں سبحانہ کا کہا تھا، یعنی اللہ تعالیٰ کی تعظیم ہے اس میں، اور اس کو تمام عیبوں سے پاک بیان کرنا. اچھا، اور یہ جو نام بتائے تھے نا آدم علیہ السلام نے، تو ایون یہاں تک آتا ہے کہ جبرائیل علیہ السلام کا نام، کہ تمہارا نام جبرائیل ہے، تمہارا نام میکائیل ہے، تمہارا نام اسرافیل ہے، یہاں تک چیل، کوے وغیرہ سب کے نام بھی جب ان سے پوچھے گئے انہوں نے بتا دیا کہ یہ چیز ہے. سبحان اللہ، اللہ تعالیٰ نے اتنا ایسا علم ان کو عطا فرمایا تھا.
سبحانك اللهم وبحمدك، نشهد ان لا اله الا انت، نستغفرك ونتوب اليك. تلاوت سنیے.
كيف تكفرون بالله وكنتم امواتا فاحياكم ثم يميتكم ثم يحييكم ثم اليه ترجعون. هو الذي خلق لكم ما في الأرض جميعا ثم استوى إلى السماء فسواهن سبع سماوات وهو بكل شيء عليم.
وإذ قال ربك للملائكة الأرض خليفة، قالوا أتجعل فيها من يفسد فيها ويسفك الدماء ونحن نسبح بحمدك ونقدس لك، قال إني أعلم ما لا تعلمون. وعلم آدم الأسماء كلها ثم عرضهم على الملائكة فقال أنبئوني بأسمائها الصادقين قالوا سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم قال يا آدم أنبئهم بأسمائهم فلما أنبأهم بأسمائهم قال ألم أقل لكم إني أعلم غيب السماوات والأرض وأعلم ما تبدون وما كنتم تكتمون
سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين